नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपाती मल्सिनाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया
स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा 17 जनाको ज्यान गयो। हुम्लामा टिप्पर पल्टिँदा 3 जनाको मृत्यु, 12 जना घाइते।
मेडिकल कलेज सञ्चालकलाई फाइदा पुग्ने गरी सरकारले सहमति गरेको विद्यार्थीको आरोप, तर सरकार भन्छ विद्यार्थीलाई झुक्काएका छैनौ, अतिरिक्त शुल्क फिर्ता हुन्छ।
जे विद्यार्थीले मागेका छन् त्यो पुरा भए विद्यार्थीले मान्दैनन् भन्ने नै लाग्दैन, त्यसैले फिर्ता वा समायोजन प्रक्रिया थालनी भइसकेको छ।
उपचुनावका लागि आज राति 12 बजेदेखि मौन अवधि, आचार संहिताको पूर्ण पालना गर्न गराउन निर्वाचन आयोगको आग्रह।
यदि कोही कसैले आचार संहिता विपरीत कार्यहरू गरेमा निर्वाचन कसुर तथा सजाय 2073 अनुसार कारवाही गरिन्छ।
सामाजिक सञ्जाल ट्विटरले 6 महिनाभन्दा धेरै समयका निष्क्रिय अकाउन्ट बन्द गर्दै पहिलो चरणमा अमेरिका बाहिरका अकाउन्ट बन्द हुने।
र 13 साकको महिला भलिबलमा नेपालको विजयी शुरूआत, नेपाली पुरुष भलिबल टिम र बंगलादेशको खेल चल्दै।
मेरो जीवन मेरो शरीर मेरै अधिकार,
अन्त्य गरौं महिला हिंसा अनि दुर्व्यवहार।
महिलामाथि हुने हिंसा विरुद्ध एक हौं।
अमेरिकी विकास नियोगको आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम अन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष र उज्यालो रेडियो नेटवर्कद्वारा जारी सन्देश।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषयतर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल। मध्यपश्चिमाञ्चलकै पहिलो र एकमात्र आइएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2076-77 लागि बीई सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
साथै 18 महिने सिभिल, इलेक्ट्रिकल ओभरसियर र 3 वर्ष कम्प्युटर ओभरसियरमा केही सिट खाली रहेकाले अध्ययन गर्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज खोराई दाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-36-684।
13 साउथ एसियन गेम्स 2019 काठमाडौँ र पोखरामा 1-10 डिसेम्बर 2019। अब 4 दिन बाँकी।
सुनिश्चित भविष्य मात्र होइन बचत, सपनाहरू पुरा हुने विश्वास हो। भविष्यको लगानी हो, मनको शान्ति हो, हो बचत। आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो बचत।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अर्घाखाँचीमा बस दुर्घटना हुँदा 17 जनाको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका वडा नम्बर 6 नरपानीमा भएको बस दुर्घटनामा 17 जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको हो। सन्धिखर्कबाट बुटवलका लागि छुटेको लो 2 ख 2148 नम्बरको बस नरपानीमा दुर्घटना हुँदा 10 जनाको घटनास्थलमै र बाँकी 7 जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै उज्यालो सहकर्मी प्रेमनारायण आचार्यले जनाएका छन्। ज्यान गुमाउनेमा 10 जना महिला र 7 जना पुरुष रहेका छन्, तर उनीहरूको परिचय खुलेको छैन। दुर्घटनामा घाइते भएकाको यकिन संख्या आएको छैन भने बसमा कति यात्रु चढेका थिए भन्ने पनि खुलेको छैन।
यस्तै हुम्लाको सिमकोट गाउँपालिका 7 नागमामा टिप्पर दुर्घटना हुँदा 3 जनाको ज्यान गएको छ। खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकाम सिमकोट जाँदै गरेको लु 4 ख 3269 नम्बरको टिप्पर नागमामा दुर्घटना भएर सड़कबाट तल खस्दा नामखा गाउँपालिका 1 हेकपाक सड़कका नरी लामा, छिरिङ तर्मा लामा र नाम नखुलेका हिल्सा सड़क आयोजनामा काम गर्ने कार्यालय सहयोगको ज्यान गएको प्रहरीले जनाएको छ। घाइते 12 जनाको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ। त्रिवेद शिक्षण अस्पतालमा हिजो एपेन्डिक्सको शल्यक्रिया गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। शल्यक्रियापछि कम्तीमा अझै एक हप्ता आराम गर्न डाक्टरले सल्लाह दिएका छन्। हिजो शल्यक्रिया गरेपछि प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएको थियो। स्वास्थ्यमा सुधार हुँदै गएपछि डायलिसिस गर्ने तयारी रहेको भन्ने हल्ला सत्य नभएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो।
सरकार र मेडिकल कलेज सञ्चालक बीच भएको सहमति विद्यार्थीले अस्वीकार गरेका छन्। सरकारले शुल्क समायोजनका नाममा विद्यार्थीलाई झुक्काएको र मेडिकल कलेज सञ्चालकलाई पोसेको उनीहरूको आरोप छ। चिकित्सा शिक्षा संघर्ष समितिका महासचिव अनित सिन्हाले मेडिकल कलेज सञ्चालकले समायोजन गर्ने वचन पहिल्यै दिए पनि शुल्क फिर्ता नगरेको बताउनुभयो। विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको अध्ययन र छानबिनको जिम्मा चिकित्सा शिक्षा आयोगलाई दिनु अनौठो भएको पनि विद्यार्थीको आरोप छ। चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले शुल्क फिर्ताका लागि फेरि काठमाडौँ केन्द्रित संघर्ष गर्ने बताउनुभयो। कलेजमा सञ्चालकले कुट्ने, मार्ने, धम्की दिने, पठन पाठन नहुने भएकोले सरकारलाई दबाब दिन फेरि काठमाडौँ केन्द्रित आन्दोलन शुरू गर्ने उहाँको भनाइ छ। राष्ट्रिय सतर्कता केन्द्रले 12 मेडिकल कलेजले अतिरिक्त शुल्क लिएर ठगी गरेको प्रतिवेदन दिइसकेकोले त्यो शुल्क फिर्ता नभएसम्म आन्दोलन नरोकिने कडरियाले बताउनुभयो। विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्ने बारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र निजी मेडिकल कलेज बीच गैराती 2 सहमति भएको थियो। सहमति अनुसार मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क आजैदेखि फिर्ता वा समायोजन गर्ने उल्लेख छ।
शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका चिकित्सा शिक्षाका विद्यार्थीले सरकार र निजी मेडिकल कलेज बीचको सहमति नमान्ने बताएपछि सरकारको निर्णय कार्यान्वयनमा जटिलता थपिएको छ। मेडिकल कलेज सञ्चालकले आजैदेखि अतिरिक्त शुल्क फिर्ता वा समायोजन थाल्ने बताए पनि त्यसको अनुगमन के हुने, कहिलेसम्म सकिने भन्ने पनि अन्यल छ। साथी विष्णु विश्वकर्माले विद्यार्थीले अस्वीकार गरेको सरकार र निजी मेडिकल कलेज सञ्चालक बीचको सहमति अब कसरी कार्यान्वयन हुन्छ भनेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मालाई सोध्नु भएको छ।
होइन, त्यो त विद्यार्थीकै हितमा छ। त्यसरी यो निर्णय जुन भएको छ, विद्यार्थीहरूले नेपाल सरकारले निर्धारण गरेको फी कायम होस् भन्ने विद्यार्थीको माग हो। र नेपाल सरकारले निजी मेडिकल सञ्चालकहरूसँग विश्वविद्यालयका पदाधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूसित बसेको छलफलमा उहाँहरूले हामी प्रतिबद्धता जनाउनु भएको छ। त्यसो भएपछि जे विद्यार्थीले मागेका छन् त्यो पुरा भएपछि त मलाई तपाईँले भने जस्तो लाग्दैन कि विद्यार्थीले मान्दैनन् भन्ने नै लाग्दैन मलाई। किनभने विद्यार्थीको सर्वाधिक महत्त्वपूर्ण कुरा चाहिँ पढाइ हो, र त्यो पढाइमा नेपाल सरकारले निर्धारण गरेको फी कायम होस् भन्ने विद्यार्थीको माग हो। र त्योभन्दा बढी लिएको छ भने उहाँले शुल्क फिर्ता वा समायोजन गर्ने विकल्प दिइसकेपछि विद्यार्थीहरूले मान्नुहुन्न भन्ने नै मलाई लाग्दैन।
तर मैले आज कुराकानी गर्दा विद्यार्थीहरूले के भनेका छन् भने, हामीले शुल्क फिर्ताको माग गरेका थियौँ, समायोजनको होइन। निजी मेडिकल कलेज सञ्चालकले यसअघि पनि समायोजन गर्छौँ भनेर समायोजन नगरेको उहाँहरूको गुनासो छ। अनि शुल्क फिर्ता नगरिकन समायोजन मात्रै भन्दा त विद्यार्थीको माग त पूरा भएको देखिएन नि यसबाट।
होइन, किन पूरा होइन, विद्यार्थीको शुल्क फिर्ता वा समायोजन यो पहिलादेखि नै आज मात्रै उठेको कुरा होइन। त्यो चाहिँ नि नेपाल सरकारले 2075/6/28 निर्णय गर्दा यो दुइटै विकल्प हो। त्यसैले फिर्ता वा समायोजन भने दुइटै हो। अब के हुन्छ भने उसको ऊ त विद्यार्थी त्यो किन हो भने विद्यार्थी अहिले पहिलो वर्षमा छ, दोस्रो वर्षमा छ, त्यसरी गर्दाखेरिमा उसले एउटा किस्ता तिरेको हुन्छ, अर्को किस्ता तिर्नु पर्छ, फिर्ता पनि हुनसक्छ, समायोजन पनि हुनसक्छ। त्यही भएर त्यो चाहिँ विकल्प हामीले किन छोडिदिएको भने विद्यार्थी र कलेज अभिभावक बसेर कुरा चाहिँ गर्ने हो। त्यसैले आखिरी त्यो त अर्को किस्ता तिर्नु छ भने त्यसैमा कटाएर तिरिहाल्छ विद्यार्थीले। यो विद्यार्थीको हितको लागि, विद्यार्थीको माग अनुसारको निर्णय भएको, विद्यार्थीको पठन पाठनलाई नबिग्रियोस् भनेर त्यसलाई चाहिँ पहिलो प्राथमिकतामा राखेर गरेको निर्णय भएको हुनाले यसमा विद्यार्थीको चाहिँ अब्जेक्सन रहन्छ भन्ने रहँदैन, लाग्दैन मलाई।
तपाईँहरूको सहमतिमा सरकार र निजी मेडिकल कलेज बीचमा भएको सहमति अनुसार त आजदेखि शुल्क समायोजन वा फिर्ता गर्ने काम सुरु भएको भनिएको छ, तर कसरी उहाँहरूले समायोजन वा फिर्ता गर्नुहुन्छ, त्यसको अनुगमन पद्धति के हुन्छ?
होइन, यसको त उहाँहरूले सूचना निकाल्नुपर्छ प्रत्येक कलेजले। त्यसरी उहाँले सूचना निकालेपछि त्यो विद्यार्थी अभिभावकले सम्पर्क गर्नुहुन्छ र त्यो हामीले त्यसको पहिलो अनुगमन चाहिँ को हुन्छ भन्दा विश्वविद्यालय हुन्छ। काठमाडौँ विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयका चिकित्सा शास्त्र अध्ययन संस्थानहरू त्यसको पहिलो घेरामा हुन्छ। त्यसपछि चिकित्सा स्थिति आएको छ र मन्त्रालयले पनि त्यसको चाहिँ नियमित त्यसको फलोअप गरेर त्यसको रिपोर्टहरू लिन्छ।
भनेको आजदेखि निजी मेडिकल कलेज सञ्चालकले शुल्क फिर्ता वा समायोजनको प्रक्रिया थाले त तपाईँहरूलाई जानकारी गरायो उहाँहरूले?
होइन, उहाँहरू थाल्नु भएको छ, उहाँहरू जानुभएको छ। होइन, हिजो अब तपाईँले के भने हिजो राति 12 बजेसम्म हामी सँगै छौँ, त्यसरी हिजो उहाँहरूले निस्कँदाखेरिमा हामी थाल्छौँ भने उहाँहरू गइसक्नु भएको छ। कलेजको नि त व्यक्तिले त्यहाँ जान्छ, छलफल गर्छ, सूचना निकाल्ने सूचना बनाउनु पर्यो, त्यसलाई निकाल्नु पर्यो होला, त्यो त हामीले हेर्नुपर्छ। तर प्रक्रिया थालनी भइसकेको छ।
यदि यो बिचमा प्रक्रिया नथालिए कारण विद्यार्थीको आन्दोलन चलिरह्यो, विद्यार्थीलाई आश्वस्त पार्न सकेनन्, शुल्क फिर्ता गर्न नसकेका मेडिकल कलेज सञ्चालकमाथि सरकारले फेरि कारवाही गर्छ, ठगी मुद्दा चलाउँछ त्यसो भने?
होइन, त्यो हाइपोथेटिकल प्रश्नमा अहिले नजानुस् भन्छु मैले चाहिँ। त्यो छलफल भनेको मन्त्रालय एक्लै होइन, मन्त्रालय छ, यसरी आएका पदाधिकारीहरू हुनुहुन्छ, अब स्वयं मन्त्रीज्यूले गृहमन्त्रीज्यूसँग चाहिँ त्यसको विषयमा छलफल परामर्श गर्नुभएको छ, त्यसरी त्रिभुवन विश्वविद्यालय काठमाडौँ विश्वविद्यालय पदाधिकारी हुनुहुन्छ, आयोगका पदाधिकारीहरू हुनुहुन्छ, मेडिकल सञ्चालकहरू हुन्छ, सबैले बसेर हामीले एउटा निर्णय यसो गर्ने भनेर त्यसमा त आइसकेपछि अब यो हुन्छ कि हुँदैन भन्ने हाइपोथेटिकल प्रश्नै रहेन भन्छु मैले।
उहाँ हुनुहुन्थ्यो शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा। सरकार र निजी मेडिकल कलेज सञ्चालक बीचको सहमति कार्यान्वयन गर्ने बारे कुराकानी गर्दै सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त, काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट आईएसओ 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विशुद्ध इन्जिनियरिङ कलेज युनाइटेड टेक्निकल कलेज चितवनमा बीई सिभिल कम्प्युटर र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स अध्ययनमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन,
फोन 0556-527-982,
मोबाइल 9855-50-859, 9855-50-860।
पराई भूमिमा कमाउँछन् खुशी सबको लागि सौभाग्य
Himal Remit, Puriyoncho Khushi, a product of Himalayan Bank Limited.
Golbhena ab achar matra hai na, sas pani banna saksa. Mali gai ko dudle gao ma, cheez uddog chalna saksa. Gulmi ko kafi, ilam ko chiyale, Europe ko bajar bhetna saksa. Goru le halo, danne dukha, tractor le aba, mitna saksa. Chiao ko bheu, sabai le paundai chan. आफ्नै देशमा माछा पालन गरी आत्मनिर्भर बन्ने दिन आउँदै छन्।
किनकि सानीमा बैंकले ल्याएको छ
सहज पहुँच र सरल प्रक्रिया सहितको सानीमा कृषि कर्जा,
सानादेखि ठूला,
किसानदेखि कृषि उद्यमी,
सबैको आवश्यकता पूरा गर्ने सानीमा कृषि कर्जा, किनकि हामीले बुझेका छौँ
कृषिमा लगानी
राष्ट्रको उन्नति।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अर्घाखाँचीमा बस दुर्घटना हुँदा 17 जनाको ज्यान गयो, हुम्लामा टिप्पर पल्टिँदा 3 जनाको मृत्यु, मेडिकल कलेज सञ्चालकलाई फाइदा पुग्ने गरी सरकारले सहमति गरेको विद्यार्थीको आरोप लगायतका खबर प्रस्तुत
गर्यौं। निर्वाचन आयोगले निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न गराउन राजनीतिक दल लगायत आम मतदातामा अपील गरेको छ। पत्रकार सम्मेलन गरी आचार संहिता उल्लङ्घनका कुनै पनि क्रियाकलापमा संलग्न नहुन राजनीतिक दल, उम्मेद्वार र आम मतदातालाई आह्वान गरेको हो। आउँदो शनिबार हुने उपचुनावका लागि आज राति 12 बजेदेखि मौन अवधि शुरू हुँदैछ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मौन अवधिमा मतदातालाई आश्वासन दिने, प्रलोभनमा पार्ने, दबाव दिने, मतदाता परिचय पत्र कब्जा गर्ने जस्ता घटना भए कारवाही हुने बताउनुभयो।
यदि कोही कसैले आचार संहिता विपरीत कार्यहरू गरेमा निर्वाचन कसुर तथा सजाय 2073 अनुसार कारवाही गरिन्छ। मौन अवधिमा आफ्ना वेबसाइट, ट्विटर, फेसबुक, भाइबर वा एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न निषेध गरिएको छ।
यस्तै निर्वाचन आचार संहिता विपरीत काम भए तुरन्तै जिल्ला उपनिर्वाचन आचार संहिता अनुगमन समिति वा सम्बन्धित निकायलाई जानकारी गराई सहयोग गर्न पनि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आग्रह गर्नुभयो। आयोगले उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको पनि जनाएको छ। प्रतिनिधि सभातर्फ एक, प्रदेश सभा सदस्य, पालिकातर्फ उपमहानगरपालिका, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका वडा अध्यक्ष समेत गरी 52 रिक्त पदमा उपचुनाव हुँदैछ। उपनिर्वाचनका लागि 247 मतदान स्थल, 537 मतदान केन्द्र तोकिएका छन्। यस्तै सल्यानमा उपचुनाव बहिष्कारको प्रचार गर्ने 4 पक्राउ परेका छन्।
लिम्फियाधुरासम्म नेपालको सीमा कायम गर्न माग गर्दै सरकारवालाहरूले भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मकुमारी अर्याललाई ज्ञापन पत्र र नक्सा हस्तान्तरण गरेका छन्। सीमा बचाओ राष्ट्रिय अभियान नेपालले मन्त्री अर्याललाई ज्ञापन पत्र बुझाउँदै सुगौली सन्धिको आधारमा ऐतिहासिक तथ्य प्रमाणसहित तत्काल नक्सा सहित श्वेत पत्र जारी गर्न ध्यान आकर्षण गराएका हुन्। नागरिक अभियन्ता भैरव रिसालको समय जकोत्तमा रहेको अभियानका अभियन्ताहरूले सरकारले नक्सा सार्वजनिक गरी देशव्यापी वितरण तथा विदेशमा रहेका नियोग र नेपालका मित्रहरू समेतलाई उपलब्ध गराउन आग्रह गरेका छन्। अभियानका संयोजक भैरव रिसालले 2018 सालमा आफैले 6 राष्ट्रिय जनगणना गर्दा केही विवाद नभएको भन्दै त्यो बेला त्यस क्षेत्रमा तिरो तिरेको कागजपत्र मोट रहेको र ती सबै प्रमाणका रूपमा आफूहरूले नक्सामा कालापानी मागेको बताउनुभयो। ध्यानाकर्षण पत्र बुझ्दै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मकुमारी अर्यालले अभियन्ताहरूले बुझाएका प्रमाण तथ्यहरूलाई प्रधानमन्त्रीलाई बुझाउने भन्दै सरकार यथेष्ट प्रमाण जुटाउने क्रम रहेको जवाफ दिनुभयो। यसैबीच कञ्चनपुरमा कालापानी, लिपुलेख र लिम्पियाधुरा रक्षाका लागि हस्ताक्षर अभियान शुरू भएको छ। संकलित हस्ताक्षर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइने अभियन्ताले बताएका छन्।
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुन अटेर गर्ने रोजगारदातालाई कार्यवाही गर्ने चेतावनी दिएको छ। सामाजिक सुरक्षा दिवस 2076 अवसरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सामाजिक सुरक्षा कोषले आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले श्रमिकको न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा मा योगदान नगर्ने जो कोही कानूनबाट भाग्न नसक्ने बताउनुभयो। उहाँले सामाजिक सुरक्षा योजना कार्यान्वयनको कुनै विकल्प नभएको पनि बताउनुभयो।
श्रमिकको उत्पादकत्व कम छ, न्यूनतम ज्याला दिन सकिँदैन या सामाजिक सुरक्षामा योगदान गर्न सकिँदैन भनी मौजुदा कानून व्यवस्थाको पालना गर्नबाट भाग्ने छुट कसैलाई पनि छैन। सरकार यसमा दृढताका साथ उभिन्छ, म यो विश्वास दिलाउन चाहन्छु।
कार्यक्रममा श्रम मन्त्री रामेश्वर राय यादवले तत्कालका लागि औपचारिक क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम लागू गरिए पनि अब अनौपचारिक तथा स्वरोजगारमा संलग्न व्यक्तिलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने बताउनुभयो।
सबै श्रमिक तथा रोजगारदाताहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी भई सुरक्षित भविष्य सुनिश्चित गर्न र सुरक्षित एवं निश्चित वातावरण विकास गरी उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सोच प्राप्तिको अभियानमा सरकारसँग हातेमालो गर्न आह्वान गर्दछु।
सामाजिक सुरक्षा योजनामा अहिलेसम्म 1,15,606 श्रमिक सूचीकृत भएका कोषले जनाएको छ। यस्तै 10,477 प्रतिष्ठान समेत सूचीकृत भएका छन्। कोषमा 18,13,02,781 ₹31 योगदान रकम संकलन भएको छ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ। सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद र 3 सरकारी बैंकहरूबीच सहकारी गर्न काठमाडौँको एउटा होटलमा भएको कार्यक्रममा अर्थमन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवालाई राज्यले संरक्षण र सहयोग गर्ने कानूनी व्यवस्था गरेको र त्यस्तो नियम नमान्ने बैंक तथा वित्तीय संस्थालाई कार्यवाही हुने चेतावनी दिनुभयो। यस्तै स्वरोजगार या उद्यम बन्न चाहने युवालाई 5-6% ब्याज अनुदानमा विभिन्न प्रकारका ऋणको व्यवस्था गरेको पनि अर्थमन्त्री खतिवडाले बताउनुभयो।
सबै प्रकारका अनुदानहरू, जुन अनुदानहरू 100% अनुदानको रूपमा जान्छन्, त्यस्ता अनुदानलाई अब हामी राशनलाइज गर्दैछौ। सोझै अनुदान दिने कुराले न कृषिमा, न उद्योगमा, न व्यवसायमा काम गरेन, उत्पादनका साधनमा अनुदान दिने हो। अब उत्पादनको साधन भनेको सामग्री होला, पुँजी होला, उद्यमशीलता होला, तालिम होला, प्रविधि होला, मेसिन औजार उपकरण होलान्, यी सबै कुरामा हामीले सहुलियत दिने हो, हामीले अनुदान दिने हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेमवाङले टुटल र पठाओको सेवा तत्काललाई नरोक्न निर्देशन दिनुभएको छ। मन्त्रालयका सचिव यातायात व्यवस्था विभागका महानिर्देशक लगायतलाई बोलाएर मन्त्री नेमवाङले अहिले सेवा दिइरहेका बेलामा कार्यवाही गर्ने र रोक्ने कुरा नगर्न निर्देशन दिनुभएको हो। बरू टुटल र पठाओ जस्ता निजी नम्बर प्लेटका गाडीले भाडाका यात्रा ओसार्नको लागि नियमन गर्ने कानून निर्माणमा जुट्न पनि मन्त्री नेमवाङले निर्देशन दिएको मन्त्रालयका सहसचिव राजेश्वर गेवालीले जानकारी दिनुभयो।
विश्व बैंकले विद्यालय क्षेत्र विकास कार्यक्रमको लागि यो वर्ष पनि अनुदान सहायता उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अर्थ सचिव राजन खनाल र विश्व बैंकका देशीय निर्देशक फरिस एच हाहाद जेरोफले अनुदान सहायतामा हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार विश्व बैंकले यो वर्ष विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि 2,74,13,00,000 र विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत यो वर्ष 70,00,000 विद्यार्थी, 1,80,000 शिक्षक र 30,000 बढ़ी सामुदायिक विद्यालयमा रहेका प्रारम्भिक बाल विकास केन्द्रमा सञ्चालन हुने सम्झौतामा उल्लेख गरिएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मेरा छोराछोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ। फोन नम्बर 44,28,242,44,28,242।
हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42,38,545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर।
नेपालकै सबैभन्दा ठूलो निजी आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल दृष्टि आँखा केन्द्र।
हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया,
मधुमेह बिरामीका पर्दाको परीक्षणको लागि विशेष प्याकेजको व्यवस्था,
पूर्ण रूपमा कृत्रिम आँखाको सुविधा तथा अल्छी आँखाको उपचारका साथै आँखाको सम्पूर्ण परीक्षणका लागि
दृष्टि आँखा केन्द्र कलङ्की। फोन 52,24,352 र 52,24,353।
वेबसाइट www.drishti.org।
अब दृष्टिको 8 शाखा काठमाडौँको नयाँ बानेश्वरमा पनि दृष्टि आँखा केन्द्र।
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता नगरेका पहिलो किस्ता र दोस्रो किस्ता नलिएका भूकम्प प्रभावितलाई शर्तसहित समय सीमा थपेको छ। प्राधिकरणको कार्यकारी समितिको पछिल्लो बैठकले तोकेको समयमा घर पुनर्निर्माण गर्ने प्रतिबद्धतासहित लाभग्राहीले सम्बन्धित पालिकाको सिफारिशमा अनुदान उपलब्ध गराउने निर्णय गरेको को हो। लाभग्राहीले पहिलो किस्ता 2076 पुष मसान्तभित्र र दोस्रो किस्ता 2076 माघ मसान्तभित्र लिइसक्नुपर्नेछ।
ओखलढुङ्गामा विद्यालय जाँदै गरेकी शिक्षिकालाई भालुले आक्रमण गरेको छ। चिसङ्खुगढी गाउँपालिका साथ मामखाकी मिछुकी शेर्पालाई भालुले आक्रमण गरेर घाइते बनाएको प्रहरीले जनाएको हो। यसैबीच बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासका स्थानीय बासिन्दाले जंगली जनावर संरक्षण गरेसँगै आफूहरू खतरामा परेको गुनासो गरेका छन्। सरकारले बाघ लगायतका जंगली जनावरको संख्या बढेको बताइरहँदा आफूहरू तीनै वन्यजन्तुबाट पीड़ित भएको उनीहरूको गुनासो छ।
चिलिमे जलविद्युत कम्पनीले 25% लाभांश वितरण गर्ने भएको छ। कम्पनीको 23 वार्षिक साधारण सभाले 20% बोनस शेयर र कर प्रयोजन सहित 5% नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो।
प्रहरीले अरूको हस्ताक्षर नक्कल गरी बैंकबाट रकम निकाल्ने 6 जनालाई पक्राउ गरेको छ। जनता बैंकका खातावाल गोपालमान राजबाहकको बाहकले आफ्नो खाताबाट गएको 8 गते 19,99,000 रूपियाँ निकालेको उजुरी गरेपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानपछि 6 जनालाई पक्राउ गरेको हो।
अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा 17 जनाको ज्यान गएको खबर पढेर रमेश थापागाई फेसबुकमा लेख्नुहुन्छ, हामी नेपाली कहिलेसम्म सड़क दुर्घटनाको शिकार भइरहने? संचार माध्यममा सड़क दुर्घटनाको समाचार नआएको दिन नै छैन। देश विकासका लागि राजनीति गर्छु भन्ने नेताहरूले पहिला आफ्नो गाउँको सड़क र ट्राफिक व्यवस्थापन गर्नु पर्यो।
यसै विषयमा रामचन्द्र योञ्जनको प्रतिक्रिया छ, हरेक दिन हुने दुर्घटनामा हामी यात्रु र हाम्रो समाज पनि दोषी छ। हतार गरेर यात्रा गर्ने, क्षमता भन्दा बढी भार हुँदाहुँदै बस चढेर गन्तव्यमा पुग्न खोज्नु हाम्रै लापरवाही हो। त्यसमाथि क्षमता भन्दा बढी यात्रु बोकेका बसलाई ट्राफिक प्रहरीले छोडिदिनु अर्को गल्ती हो, जसका कारण भयानक दुर्घटना भएर यात्रुले अकालमै ज्यान गुमाउनु पर्छ।
लिम्पियाधुरासम्म नेपालको सीमा कायम गर्न माग गर्दै भूमि व्यवस्था मन्त्री पद्मा अर्याललाई नक्सा र ज्ञापन पत्र बुझाइएको खबरमा मोहन पौडेल भन्नुहुन्छ, राम्रो कामको शुरूआत, सबै नेपालीले यो अभियानमा साथ दिन आवश्यक छ।
यातायात मन्त्री बसन्त नेमाङले टुटल र पठाउको लागि कानून बन्दै गर्छ, अहिलेलाई चल्न दिनु भनेर निर्देशन दिएको खबर उज्यालो अनलाइनमा पढेर मिलन खवास भुजेल फेसबुकमा लेख्नुहुन्छ, टुटल र पठाउले युवालाई रोजगारी र नागरिकलाई सेवा दुवै दिएको छ। कानून निर्माण गरेर आधुनिक प्रविधि र यातायातका साधनलाई व्यवस्थित गरौं, तर बन्द गर्ने काम चाहिँ नगरौं।
विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू विष्णु विश्वकर्मा र साजन सुवेदी। नेपाल दर्पणमा अब विदेशका खबर। सामाजिक सञ्जाल ट्विटरले डिसेम्बर 11 तारीकदेखि 6 महिनाभन्दा धेरै समयसम्म निष्क्रिय रहेका अकाउन्ट बन्द गर्ने भएको छ। ट्विटरले यति धेरै संख्यामा अकाउन्ट बन्द गर्न लागेको यो पहिलो पटक हो, तर उसले कति संख्यामा अकाउन्ट बन्द गरिने भन्ने बारेमा जनाएको छैन। ट्विटरले 6 महिनादेखि निष्क्रिय प्रयोगकर्ताले नयाँ परिवर्तित गोपनीयता नीतिमा सहमति जनाउन नसक्ने भएकोले यसो गर्न लागि जनाएको छ। ट्विटरका अनुसार पहिलो चरणमा यसरी बन्द गर्ने एकाउन्टहरू अमेरिका बाहिरका रहेका छन्। सामाजिक सञ्जाल ट्विटरले असर पर्ने एकाउन्टका प्रयोगकर्तालाई इमेल मार्फत सूचना दिएको छ।
प्राणघातक एड्स रोगका कारण विश्वमा दैनिक 320 जना बालबालिका र किशोर किशोरीको ज्यान जाने गरेको पाइएको छ। संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो रोगका कारण हरेक घण्टा 13 जनाको ज्यान जाने गरेको छ। उपचारमा पहुँचको अभाव लगायतका कारण उनीहरूको ज्यान जाने गरेको युनिसेफले जनाएको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। 13 दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलमा नेपालले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वरमा रहेको राखेप कवर्ड हलमा आज भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई 3-0 सोझो सेटमा हरायो। तुलनात्मक रूपमा कमजोर टीम बंगलादेश विरूद्ध नेपालले पहिलो सेट 25-9 सहजै जितेको थियो। त्यसरी दोस्रो सेटमा पनि 25-9 जित निकालेको नेपालले अन्तिम सेट 25-11 आफ्नो बनायो। जितसँगै नेपालले समूह एमा 2 अङ्क जोडेको छ। अब नेपालले भोलि समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ। यस्तै ओपन स्पाइकर उषा भण्डारीले नेपाली राष्ट्रिय महिला भलिबल टीममा डेब्यू गरेकी छन्।
यस्तै 13 दक्षिण एसियाली खेलकुद सागमा अहिले नेपाली पुरुष भलिबल टीमले बंगलादेशसँग खेलिरहेको छ। त्यसै गरी सागमा सहभागिता जनाउन नेपाल आएको मालदिव्सले नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। मूलपानी क्रिकेट मैदानमा मालदिव्सले भोलि नेपालको ए टीमसँग मैत्रीपूर्ण खेल खेल्नेछ। खेल भोलि बिहान 9 बजेपछि शुरू हुनेछ।
नेपाली राष्ट्रिय क्रिकेट टीमले विश्वको पुरानो तथा चर्चित क्लब मेरिली बोन क्रिकेट क्लब एमसीसीसँग इङ्ल्याण्डको लर्ड्स मैदानमा खेल्ने भएको छ। लर्ड्सले विज्ञप्ति निकाल्दै लिगेसी टुर अन्तर्गत नेपालले इङ्ल्याण्ड भ्रमण गर्ने जनाएको छ। नेपाली क्रिकेट विकासको लागि एमसीसीले गएको वर्षको साउनमा लिगेसी टुरको घोषणा गरेको थियो। नेपालले आगामी अगस्तमा लर्ड्सको भ्रमण गर्नेछ।
र वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले अस्ट्रेलियाको बिग ब्यास लिग बीबीएल र बंगलादेश प्रिमियर लिग बीपीएल क्रिकेट नखेल्ने भएका छन्। आफूलाई अहिले विश्रामको आवश्यकता देखिएका कारण दुई ठूला फ्रेन्चाइज लिग नखेल्ने उनले बताएका हुन्। बीपीएलले सार्वजनिक गरेको ड्राफ्टमा गेलको नाम समावेश गरेको थियो, तर गेलले बीपीएलमा आफ्नो नाम कसरी दर्ता भयो भन्ने कुरा आफूलाई पनि थाहा नभएको बताएका छन्। यिनै खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा 17 जनाको ज्यान गयो। हुम्लामा टिप्पर पल्टिँदा 3 जनाको मृत्यु, 12 जना घाइते।
मेडिकल कलेज सञ्चालकलाई फाइदा पुग्ने गरी सरकारले सहमति गरेको विद्यार्थीको आरोप, तर सरकार भन्छ विद्यार्थीलाई झुकाएका छैनौ, अतिरिक्त शुल्क फिर्ता हुन्छ।
उपचुनावका लागि आज राति 12 बजेदेखि मौन अवधि, आचार संहिताको पूर्ण पालना गर्न गराउन निर्वाचन आयोगको आग्रह।
सामाजिक सञ्जाल ट्विटरले 6 महिना भन्दा धेरै समयका निष्क्रिय अकाउन्ट बन्द गर्दै पहिलो चरणमा अमेरिका बाहिरका अकाउन्ट बन्द हुने।
र 13 साकको महिला भलिबलमा नेपालको विजयी शुरूआत, नेपाली पुरुष भलिबल टीम र बंगलादेशको खेल चल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन.com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी प्रवीण श्रेष्ठसँगै हामी भोजेन्द्र बस्नेत र दीपा तिमल सिन्हा पनि बिदा हुन्छौं। नमस्कार।